अल्लाह ताला ने फरमाया जुर्रियतन बादुहा मिन बाद, ये औलाद है बाज इनमें बाज में से, बाज बाज की औलाद है। देखिए ना, अब नूह अलैहिस्सलाम आदम अलैहिस्सलाम की औलाद है, इब्राहिम अलैहिस्सलाम नूह अलैहिस्सलाम की औलाद है, फिर आगे उनकी औलाद है, फिर इमरान भी इब्राहिम अलैहिस्सलाम की औलाद में से, तो ये सब बाज बाज की औलाद में से, तो फिजिकली भी औलाद में से और स्पिरिचुअली भी, यानी नबुवत में भी एक दूसरे की औलाद में से। एक जैसे एक का मिशन है दूसरे का भी वही मिशन है, जैसे एक क्वालिटीज हैं दूसरे की भी क्वालिटीज वैसी है, एक का मकसद है जिंदगी का वो ही दूसरों का भी मकसद है, तो मिलते जुलते हैं एक दूसरे से इन चीजों में, दीन में, अखलाक में, सिफात में। वल्लाहु समीउन अलीम, अल्लाह ताला सुनने वाला और जानने वाला। समीउ अलीम, सुनना, सुनता भी है और सुनवाता भी है, हर एक में सुनने की सलाहियत उसने दी भी, और इल्म वाला भी है और इल्म देता भी है जिसको वो चाहता है। कोई इल्म में से ले नहीं सकता जब तक अल्लाह ना चाहे, इल्म आ नहीं सकता जब तक अल्लाह ना चाहे, इसलिए दुआ करनी चाहिए उस अलीम से कि मुझे इल्म अता फरमा। और यही सिफात क्यों अल्लाह ताला की आई यहाँ पे, इसलिए कि दावत का काम करने के लिए यही दो चीजें जरूरी हैं, सुनना और इल्म को आगे पहुंचाना। अब इससे शुरू होती है यहां से बात दो खानदानों की। पहले खानदान की बात आती है इमरान की। इमरान, मैंने जैसे आपको बताया, इमरान अलैहिस्सलाम वालिद थे मरियम अलैहिस्सलाम के। यहां पे देखते हैं जिस वक्त अभी हजरत मरियम पैदा नहीं हुई थी और उनकी वालिदा एक नजर मानती हैं, उसका जिक्र है। इज कालत इमरातु इमरान, जब कहा इमरान की बीवी ने, रब्बी, ए मेरे रब, इन्नी, बेशक मैंने, नजर तू, मैंने नजर मानी, लक, लिए तेरे, तेरे लिए नजर मानी है अल्लाह मैंने, माफी बतनी मुहर्ररन, जो मेरे पेट में आजाद किया हुआ, फतकब्बल मिन्नी, बस तू कबूल कर ले मुझसे। सुभान अल्लाह, कि क्या वो औरत होंगी कि उन्होंने अपने पेट के बच्चे के लिए नजर मानी, अभी बच्चा पेट में है, और उस वक्त ही ये नजर मान ली कि मैं अपने बच्चे को तेरे दीन की खिदमत के लिए वक्फ करना चाहती हूँ, तो मेरी ये मन्नत कबूल कर ले अल्लाह, मैं मन्नत मानती, जो भी मेरा बच्चा पैदा होगा, यानी यही जहन में था कि बेटा होगा तो मैं उसको दीन का दाई, मुबल्लिग, ये बनाऊं। उस जमाने में हैकल के लिए बच्चों को छोड़ दिया जाता था, आगे उसकी बात आती है, तो उसके लिए छोड़ दूंगी। अब अल्लाह ताला ने यहां पर फरमाया इज कौलत, याद करो, यानी उदकुर से याद करो, आप मेंशन करें हैं नबी ये बात कि वहां से कहानी शुरू की जहां पे अभी मरियम अलैहिस्सलाम पैदा नहीं हुई थी, तो उस वक्त उनकी वालदा ने ये मन्नत मांगी, ये दुआ की। और आप देखें कि अभी वो प्रेग्नेंट ही थी कि उनके शौहर फौत हो गए थे, यानी हज़रत मरियम की पैदाइश से पहले, और एक औरत के लिए ऐसी मन्नत मानना और फिर उसको पूरा करना कितनी बड़ी बात है। अब जो पेट का बच्चा है उसको दीन की दावत के लिए मैं आजाद करूंगी, जैसे मैंने आपको बताया बनी इसराइल का ये तरीका था कि वो अल्लाह के रास्ते में बच्चे इस तरह से दे देते थे हैकल को, हैकल सुलेमानी आपने सुना होगा, वहां पे ये बच्चे खिदमत किया करते थे, लड़के होते थे, जैसे समझ लें जैसे कि हॉस्टल है या कोई मदरसा है, तो वहीं का हॉस्टल भी है, वहीं पे रहते हैं, पढ़ते हैं, खाते हैं, पीते हैं, वहीं पे खिदमत भी करते हैं। अब जाहिर है ये हैकल की सफाई सुथराई, वहां के काम, वहां पे इबादत करना, उसके लिए डेडिकेट कर देते थे लोग। तो वो कहने लगी कि मैं ये नजर मानती हूं और मैं आजाद करती हूं उसको। आजाद मतलब क्या, यानी मेरी अपनी कोई जिम्मेदारी उसके ऊपर नहीं होगी कि वो मेरी कोई खिदमत करे, मेरे कोई काम करे, यानी मैं टोटली उसको وقف کر رہی ہوں، دنیا کے کاموں سے، اپنی ذمہ داریوں سے، اپنے حقوق سے۔ اور یہ بھی کتنی بڑی بات ہے کہ ایک عورت ایسا سوچے، کیونکہ عورتوں کے لیے اپنے بچے کو اپنے سے دور کرنا بہت مشکل کام ہوتا ہے، اور وہ دین کے لیے، وہ تو اور بھی زیادہ۔ اور عورتوں کے خاص طور پہ ماں جو ہوتی ہے، اس کی بڑی یہ خواہش ہوتی ہے میرا بچہ بڑا آدمی بنے۔ جب وہ کہتے ہیں نا بڑا آدمی بنے، تو ذہن میں کیا ہوتا ہے؟ بڑا امیر، بڑا پیسے والا، بڑا عہدے والا۔ پر یہاں پہ ان کی کیا ہے، کیا خواہش ہے؟ کہ اللہ ڈیڈیکیٹ کر دوں تیرے لیے میں اپنی اس اولاد کو، ابھی نہیں پیدا بھی نہیں ہوئی ہے سوچیں، اور اس کے لیے کیا خواب دیکھ رہی ہیں کہ وہ ڈیووٹ ہو جائے تیرے دین کی خدمت کے لیے۔ سبحان اللہ، ان کے لیے بڑا آدمی بننا یہ تھا، ہمارے لیے بڑا آدمی بننا کیا ہوتا؟ فرق ہے نا، اسی لیے پھر آگے دیکھ لیں، پھر فرق ہے اولادوں میں بھی۔ اور ان کی جب انہوں نے یہ نظر مانی ہوگی، کیا کوئی تھا وہاں پہ جو اس بات کو نوٹ ڈاؤن کر رہا تھا؟ کوئی تھا ہسٹورین؟ کوئی تھا لکھنے والا؟ کوئی بھی نہیں تھا۔ لیکن اللہ تعالیٰ نے قرآن میں بیان کر کے ان کے اس جذبے کو وہ مقام دیا ہے۔ یہ دیکھیں، ایک نیت ایک عورت کی، ایک نظر ایک عورت کی، اللہ تعالیٰ نے کتنی اس کو یعنی عزت دی ہے، کتنا اکرام دیا کہ قرآن میں ان کے الفاظ کو کوٹ کر دی، رہتی دنیا تک لوگ پڑھیں۔ ہمیں بڑی فکر ہوتی ہے نا کہ لوگوں کو پتہ چل جائے ہماری نیکی کا، لوگ جان لیں کسی طرح، لوگوں پتہ چلے میں نے یہ کیا۔ اگر نہیں پتہ چل سکتا تو میں خود ہی زبان سے بول کے بتا دوں۔ انہوں نے تو کسی کو نہیں بتایا، انہوں نے تو کہیں اشتہار نہیں لگائے، کہیں تاریخ دانوں کے پاس جا کے اپنی یہ باتیں نہیں لکھوائیں۔ مگر جب اخلاص کے ساتھ انسان کوئی نیت کرتا ہے، جب کوئی نیکی کرتا ہے، تو اللہ تعالی اس طرح سے قدردانی کرتا ہے۔ جیسے آپ دیکھ لیں ابراہیم علیہ السلام کی، انہوں نے بھی کہیں کہ ہزاروں سال گزر گئے تھے، آپ صلی اللہ علیہ وسلم کے جب مبعوث ہوئے اس سے بھی پہلے ہزاروں سال گزر چکے تھے۔ تو اللہ تعالیٰ نے کیسے جس ویرانے میں انہوں نے اللہ کے گھر کو تعمیر کیا، کیا ایک چھوٹی سی معمولی سی بستی تھی، اور کیسے اللہ تعالیٰ نے ان کی اس کام کو قبول فرمایا کہ ان کے الفاظ کو بھی قرآن میں مینشن کر دیا کہ لوگ پڑھتے رہے۔ اب کون بیٹھا ہوا تھا وہاں پہ نوٹ کر رہا تھا ابراہیم علیہ السلام کے الفاظ؟ لیکن ایسے اللہ قدردانی کرتا ہے، جب انسان میں اتنا خلوص ہوتا ہے نا کہ بس اللہ کے لیے، اللہ اس نیکی کو باقی رکھتا ہے۔ پھر اللہ نے تو ان قدموں کے نشانوں کو بھی باقی رکھ دیا جن پر دوڑی تھی حضرت بی بی ہاجرہ، اور وہ قدم جو پتھر پر رکھے گئے تھے کعبہ کی تعمیر کے لیے، کیونکہ اخلاص تھا۔ اخلاص، اخلاص بڑی چیز ہے۔ دیکھیں، اخلاص ہوتا ہے تو نیکیاں باقی رہتی ہیں، اخلاص نہ ہو تو نیکیاں ضائع ہو جاتی ہیں۔ تو نیکی کرتے وقت نا، یہ نیکی کی نیتوں کے وقت سب سے زیادہ توجہ ہماری اخلاص پہ ہونی چاہیے۔ اب ہم پڑھنے بھی آئے ہیں، کیوں آئے ہیں؟ میں پڑھا رہی ہوں، کیوں پڑھا رہی ہوں؟ کیا مقصد ہے میرا؟ پڑھنا چاہتے ہیں اس لیے تاکہ لوگوں سے بحثیں کریں، لوگوں میں اپنا مقام بتائیں، کہیں اپنی ویلیو بنائیں، یا کس لیے؟ تو انہوں نے کہا، اچھا ایک یہ بھی نوٹ کرنے کی بات ہے، محررن آزاد کیا، ٹھیک ہے، دنیا کے کاموں سے، ذمہ داریوں سے آزاد کر دی۔ لیکن آپ تھوڑی سی دیر کے لیے سوچیں، ایک بچے کو اللہ کے دین کے لیے وقف کر رہے ہیں، تو اس کو آزادی کوئی سوچتا ہے آج؟ کسی کو کہہ دیں بھئی یہ کسی مدرسے میں رہے گا، وہیں پڑھے گا، وہیں سیکھے گا، وہیں خدمت کرے گا، اس کو تو ہم کہیں گے لو یہ تو قید ہے، آزادی تو نہیں کہیں گے نا۔ حالانکہ اصل قید پتہ ہے کیا ہے؟ کہ انسان اپنی دنیا کے دھندوں میں اتنا گم ہو جائے کہ کچھ اس کو کچھ اور یاد ہی نہ رہے. ہم اس کو آزادی سمجھتے ہیں, ہم اس کو آزادی سمجھتے ہیں, کوئی لگا ہوا ہے, لگا ہوا ہے, پیسہ کما رہا ہے, ادھر بھاگ رہا ہے, ادھر بھاگ رہا ہے, اور دنیا کی مشغولیات میں فن کر رہا ہے, مزے کر رہا ہے, یہ آزادی ہم سمجھتے ہیں. حالانکہ یہ قید ہے. اصل آزادی یہ ہے کہ انسان خود کو دنیا کے ان دھندوں سے کچھ فارغ کرے, کچھ وقت نکالے اللہ کی خاطر, یہ آزادی ہے. شیطان ہمارے ذہن میں ڈالتا ہے نہیں, یہ قید ہے. یہاں پہ پتا چلا آزادی ہے. دنیا کے مشغلے تو کبھی ختم نہیں ہوئے, اس کے کام کبھی نہیں ختم ہو سکتے. تو آزاد ہونا ہے نا, تو اپنے آپ کو اس قید سے نکال کے, یعنی ان ذمہ داریوں سے تھوڑا فارغ کر کے, سب تو ہم نہیں چھوڑ سکتے اور نہ کوئی چھوڑنے کو کہہ رہا ہے, مگر ان ٹیمپٹیشن سے, ان ذمہ داریوں سے, ان انٹرٹینمنٹ سے, اس فن سے کچھ نکالیں خود کو اور ڈیڈیکیٹ کریں اللہ کی خاطر, وہ آزادی ہے. اور دیکھیں یہ ان کی اکلوتی اولاد تھی جس کے لیے یہ دعا کر رہے ہیں. ان کا نام کیا تھا امراد و عمران کا؟ حنہ بنت ناقوس. حنہ ان کا نام تھا, کوئی اپنی بچی کا نام رکھ بھی سکتا ہے. اتنی نیک عورت تھی, اتنی ان کے اندر اللہ سے محبت ہوگی تو اپنی پیاری چیز کو اللہ کے لیے دے رہی. اور دیکھیں اب شوہر بھی فوت ہو گئے, یہ بھی پتا ہے کہ اب اور کیسے اولاد ہوگی, ظاہر ہے. اور اتنے عرصے بعد ایک اولاد ہو رہی ہے, پہلی اولاد, وہ بھی پہلا بچہ کتنا پیارا ہوتا ہے, اور اس کو بھی میں دے دوں گی, یہ کیسی بات ہے. یہ وہی کر سکتا ہے جو اللہ سے بے تحاشا محبت کرنے والا, کہ وہ اپنی پیاری چیز اللہ کے راستے میں دے دے. وہ یہ نہیں کہتی اللہ بس میرا سہارا بن جائے, میرا وارث بن جائے, اب شوہر تو ہے نہیں, اب اسی نے وارث بننا ہے میرا, نہیں. شوہر اگر دنیا سے چلا جائے, خدا نخواستہ کسی کا ابھی بچہ چھوٹا ہے یا بچہ پیدا نہیں ہوا, تو وہ تو بچے کو اور زیادہ اپنے ساتھ چمٹا لیتی ہے کہ اب شوہر بھی نہیں, اب یہی بچہ ہے میرا جو میرے لیے سب کچھ ہے. فتقبل منی, اے میرے رب تو قبول کر لے مجھ سے. یہ فکر بھی کس کو ہوتی ہے جس نے دل کی گہرائیوں سے کوئی کام کیا ہو, خلوص سے کیا ہو, تو اب یہ ہوتا ہے اللہ بس قبول کر لینا, اللہ میں نے تو دے دیا, اللہ تو قبول کر لینا. اور آپ بڑے لوگوں کی باتوں میں پڑھتے ہیں, ابراہیم علیہ السلام کو بھی آپ نے دیکھا تھا کہ فکر کیا تھی, اللہ قبول کر لے, کعبہ بنا کے بھی دعا کر لیں اللہ قبول کر لے. یہ اتنی پیاری نظر مان کے, اتنی بڑی بات کر کے بھی کہہ رہی ہیں اللہ قبول کر لینا. تو یہ دعا کرنی چاہیے. اور کس چیز کی قبولیت کی دعا کرنی؟ نمبر ون, میری دعا کو قبول کر لینا. نمبر ٹو, میری نظر کو قبول کر لینا. ٹھیک ہے, تو یہاں پہ عورت کی قربانی پتہ چل رہی ہے. مرد ہی نہیں قربانیاں دینے والے, عورتیں بھی قربانیاں دینے والی ہیں. بی بی ہاجرہ کو دیکھ لیں کتنی بڑی قربانی دی, اسی طرح آپ ان کی قربانی کو دیکھیں, اسی طرح ام موسیٰ کی قربانی کو دیکھیں جب بچے کو پانی میں ڈال دیا تھا. تو یہ قربانیاں عورتوں کی. انک انت السمیع العلیم, بے شک تو سننے والا ہے اور جاننے والا ہے. کہ اے اللہ تو میرے جذبے کو جانتا بھی ہے, تو میری بات کو سن بھی رہا ہے. فلما وضعتها, پھر جب اس نے جنم دے دیا اس کو, اب جب جنم دیا تو کیا دیکھا کہ یہ تو لڑکی ہے. قالت, اس نے کہا, کس نے؟ حنہ نے, ربی انی وضعتها انثى, اے میرے رب بے شک میں نے تو جنم دیا لڑکی کو. اب ایکسپیکٹیشن کیا تھی کہ بیٹا ہو, کیونکہ اس کو اللہ کے راستے میں دینا ہے نا, تو یہ تو لڑکی ہو گئی. اور اس زمانے میں لڑکیاں یہ کام نہیں کرتی تھیں, ہیکل کی خدمت کا, یا یہ لڑکیوں کو نہیں دیا جاتا تھا, کیونکہ ظاہر ہے لڑکی کی اپنی کچھ چیزیں ہوتی ہیں, کوئی ویکنیسز ہوتی ہیں. آپ پیریڈز ہی دیکھ لیں, وہ تو اتنی عبادت اس طرح سے کر بھی نہیں سکتے, तो लड़का जिस तरह से कर सकता है। तो मैंने तो जन्म दिया लड़की को, वल्लाहु आलम बिमा वदात, और अल्लाह ज्यादा जानता है जो उसने जन्म दिया। ये अल्लाह ताला का कलाम हो सकता है कि अल्लाह ताला को पता है कि उसने क्या जन्म दिया। अल्लाह ताला ने ऑन पर्पज उनको बेटी दी। क्यों? वलई सज्जा का रुकल उनसा, क्योंकि लड़का लड़की की तरह हो ही नहीं सकता था। अगर अल्लाह लड़का दे देता तो वो काम नहीं कर सकता था जो अल्लाह ताला ने इस लड़की से लेना था। तो अल्लाह ताला का ये कलाम हो सकता है कि अल्लाह ताला फरमा रहे हैं कि अल्लाह ताला ने बेटी इसलिए दी कि बेटी ये काम करेगी एक बच्चे की पैदाइश का जो बेटा नहीं कर सकता। आज भी देखें बहुत सारी लड़कियां लड़के बनने की ख्वाहिश करती हैं, यानी बाज वालदेन तो इतनी बड़ी एक नासमझी का काम करते हैं कि अगर तीन चार लड़कियां हो गई तो पांचवी होगी तो उसको लड़का बना के रेज करते हैं, बाल भी लड़कों की तरह काट देंगे, कपड़े भी लड़कों वाले पहनाएंगे, उसको सब काम भी वही कराएंगे जो लड़कों वाले होते हैं। तो ये अल्लाह ताला के फैसले पर राजी ना होने की अलामत है। इसी तरह बाज लोग बेटी के पैदा होने पर नाखुश होते हैं, ये भी अल्लाह के फैसलों पर नाराज होने की अलामत है कि आपके लिए फैसला किसने किया। ये औरत का तो इसमें कोई नहीं है बस, ना ही वो बेटे पैदा होने पे किसी औरत की बहुत बड़ी खूबी हो गई जी इसके बेटे हुए, ना ही बेटियां पैदा होने पे औरत की कोई बड़ी कमजोरी हो गई। हम आगे पढ़ेंगे इंशाल्लाह ताला, गालिबन सूरह शूरा में है कि अल्लाह ताला जिसको चाहता है बेटे देता है, जिसको चाहता है बेटियां देता है, जिसको चाहता है मिले जुले देता है, जिसको चाहता है कुछ भी ना दे। ये अल्लाह ताला का टोटली उसके ऊपर फैसला है, किसी का भी ना इसमें कोई कमाल है ना इसमें किसी की कोई कमी है। तो यहां पे ये नहीं फरमाया कि बेटी बेटे की तरह तो हो ही नहीं सकती, कहां बेटा और कहां बेटी, कहा बेटा बेटी की तरह नहीं हो सकता, फर्क है ना दोनों में। लड़का हो नहीं सकता जैसे लड़की है, इसलिए कि लड़के के अपने रोल है, वो लड़की वाले काम नहीं कर सकता। इस तरह आजकल जो ट्रांसजेंडर का शुरू हुआ है, अल्लाह ताला हमें माफ फरमाए कि कुछ मर्द भी ऐसे हैं कि उनको औरत बनने का शौक है और वो इसके अंदर अपनी बहुत बड़े समझते हैं बड़ाई के हम औरत बन जाए, और उसके लिए ऑपरेशन भी करा लेते हैं और उसके लिए वैसे ही ड्रेसअप हो जाते हैं। हालांकि लानत की गई है ऐसे मर्दों पे जो औरतों की मुशाबियत इख्तियार करें और ऐसी औरतों पे जो मर्दों की मुशाबियत इख्तियार करें, लानत। और मुसलमान घरानों में लड़कियों को लड़का बनाया जाता है, लड़कों को तो नहीं, खैर कोई बनाता लड़की, लेकिन लड़कियों को लड़के बना के पेश करना ये बहुत कॉमन है। अल्लाह ताला ऐसी चीजों से भी महफूज रखे। तो जिस चीज के ऊपर भी अल्लाह ताला ने पैदा किया है किसी को, उसी के ऊपर राजी रहना, अल्लाह के फैसले पे राजी रहना। तो यहाँ पे फिर वो क्यों कहती हैं कि अल्लाह ये तो बेटी हो गई, इसलिए नहीं कि वो बेटी से नाराज थी या बेटी पे नापसंदीदगी थी, बल्कि इसलिए कि आए मैंने तो इसको देना था अल्लाह के दीन की खिदमत के लिए, अब क्या होगा। ये नहीं कहा कि चलो मैं तो फारिग हूं अब, चलो अब तो मैं मेरी जान बच गई ये नजर पूरी करने से, क्योंकि मैंने तो, और उन्होंने कहा था ना जो मेरे पेट में है, ये नहीं कहा था कि बेटा, हमने कहा था जो भी मेरे पेट में है अल्लाह ताला मैं उसको, तो उन्होंने इसको पूरा किया। उन्होंने ये नहीं सोचा कि मेरा अब हुआ नहीं, अल्लाह ने बेटा नहीं दिया तो ठीक है अब मैं भी क्यों करूं, उसी को उन्होंने डेडिकेट किया जो भी उनके पेट में था। मगर परेशान जरूर हुई कि अब बनेगा क्या, अब होगा क्या। तो सुभान अल्लाह, देखिए आप जो नेक लोग होते हैं वो अपनी नजरें भी पूरी करते हैं। अक्सर हमारे पास ये होता है कि हम नजरें तो मान लेते हैं और बड़े जोश में मानते हैं, मैं 100 नफल पढ़ूंगी, मैं 1000 पढ़ूंगी, मैं फलाने दिन के रोजे रखा करूंगी, अब जिंदगी भर मैंने ये करना है और ऐसे, और उसके बाद जब काम हो गया तो अब पूरी कैसे करें, अब दिल बैठने लगता है, अब फिर पूछने चल पड़ते हैं अब कफारा क्या दें इसका। तो सोच समझ के नजर भी माननी चाहिए, अगर इतना हौसला नहीं है ना कि वो काम कर सके, इतनी हिम्मत नहीं है तो मत मानने ऐसी नजरें, क्योंकि अल्लाह ने थोड़ी आप पे लाजिम किया होता है, आप खुद अपने ऊपर लाजिम करते हैं, खुद वादा है ये अल्लाह से एक कि मैं ये काम करूंगी, और फिर उस वादे के लिए अब कहना कि आप हमसे नहीं होता।
तो नहीं है लड़का लड़की की तरह।
फिर फरमाती है, वह इन्नी सम्मई तुहा मरियम, और बेशक मैंने इसका नाम रखा है मरियम। मरियम का मतलब क्या है? मरियम एक बहुत खूबसूरत नाम है और एक वाहिद नाम है किसी औरत का कुरान में। पूरे कुरान में किसी औरत का नाम नहीं है। इमरातु इमरान है, इमरातु नूह है, इमरातु फिराउन है, मगर ना बीबी आसिया का नाम है ना किसी और औरत का नाम सिवाय हजरत मरियम के। सुभान अल्लाह। और इनका शर्फ कितना बुलंद है वो भी आगे हम अभी पढ़ेंगे। तो इस नाम का मतलब क्या है? बड़ा बामानी नाम है और बहुत खूबसूरत मतलब है इसका। इसका मतलब है अल्लाह की खादिमा, इसका मतलब है इबादत करने वाली, खिदमत करने वाली। हिब्रू का वर्ड है ये मरियम, ठीक है। तो उन्होंने इनका नाम मरियम रखा, जिसको अब वो मैरी कहते हैं लेकिन असल में मरियम है। और इतने खूबसूरत नाम को जो उन्होंने दिया, हमें इससे पता चलता है कि हम भी जब अपने बच्चों का नाम रखें ना, तो ये ना बस देखें कि यूनिक सा नाम हो, बस ऐसा नाम हो जो कभी किसी ने रखा ही ना हो, चाहे कुर्सी मेज ही क्यों ना हो। नहीं, हमें नाम वो रखना चाहिए जो बामाना हो, जो अच्छा मतलब हो उसका, क्योंकि नाम का भी इफेक्ट होता है इंसान की पर्सनैलिटी पे, इसलिए तो उसको उस नाम से पुकारा जाता है। तो हम आजकल यूनिकनेस के चक्कर में ना, या वेस्टर्न नाम रखने के चक्कर में, कि जो इनके नाम हो वो हम किसी तरह रख ले, तो हम खूबसूरत नामों को छोड़ देते हैं। दूसरे हम ये देखते हैं कि नाम फौरी रखने में भी कोई हर्ज नहीं है, कि उनकी बच्ची पैदा हुई उन्होंने फौरन उसका नाम रख दिया। ये नहीं कि महीने महीने गुजर गए जिन्हें अभी तक हमसे नाम ही सिलेक्ट नहीं हुआ। या पहले से ही अगर नहीं भी पता कि क्या जेंडर है बच्चे की, तो इंसान एक लड़कों का नाम सिलेक्ट करके रखे, एक लड़कियों का सिलेक्ट करके रखे। होता क्या है, बच्चा पैदा हो जाता है अभी तक भी डिसाइड ही नहीं हो रहा। सातवें दिन का जो कहा जाता है ना, तो वो ये है कि मैक्सिमम सातवें दिन तक रख लिया जाए। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था, जो हदीस में आता है कि आज रात मेरे हाँ बेटा पैदा हुआ है और मैंने उसको अपने बाप इब्राहिम के नाम पे उसका नाम रखा। तो यानी रात को पैदा हुआ था, आप सल्लल्लाहु अलैहि वसल्लम सुबह ऐलान भी करती है नाम का। तो इससे हमें ये भी पता चलता है कि माँ भी बच्चे का नाम रख सकती है। हमारे यहाँ अक्सर माँ की कोई से नहीं होती, जो बेचारी पैदा कर रही है, तकलीफ उठा रही है, जो बच्चा पैदा होते कहते हैं दादा दादी नाम रखेंगे, या बाप नाम रखेगा, या कोई मौलाना साहब नाम रखेंगे। तो कम अज कम माँ से भी पूछ तो जरूर लेना चाहिए कि आपकी भी कोई चॉइस है। अगर वो कहती है कि कोई और रखे तो अलग बात है, लेकिन कम अज कम माँ का भी इसमें कोई मशवरा होना चाहिए। और ये भी हमें पता चलता है कि औलाद का पहला हक वालदैन पे ये है कि वो उसको अच्छा नाम दे, अच्छा नाम दे, क्योंकि इसमें औलाद बेचारी तो नहीं कुछ अपना नाम रख सकती ना, ये वालदैन का काम होता है। वह इन्नी उअय्यिदुहा बिका वज़ुर्रियतहा मिनश शैतानिर रजीम, और मैं पनाह में देती हूँ इसको और इसकी जुर्रियत को मिनश शैतानिर रजीम, शैतान मरदूद से। तो इनकी इतनी प्यारी ये दुआ है कि देखें, ठीक है सब वालदैन अपने बच्चों के लिए बहुत अच्छी अच्छी दुआएं और भलाई की दुआएं ही करते हैं, लेकिन एक बहुत इंपॉर्टेंट दुआ है जिसको हम बाज दफा भूल जाते हैं, कि सबसे पहले बच्चे को हिफाजत में देना है अल्लाह की, किससे? सबसे बड़े दुश्मन से, क्योंकि वो दुश्मन आज से नहीं है, वो दुश्मन असल से है। जिस वक्त अल्लाह ताला ने आदम अलैहि सलाम को पैदा ही किया था और ये इसने दुश्मनी शुरू कर दी थी, ये इतना जलस हो गया था शैतान, और फिर इसको जब अल्लाह ताला ने दुत्कारा था तो इसने कहा था कि अल्लाह मैं इसकी नस्ल को भी नहीं छोड़ूंगा, मैं इसकी नस्लों तक को जहन्नुम में लेके जाऊंगा, मैं इसकी नस्लों को तबाह कर दूंगा अगर तूने मुझे मोहलत दी, मैं सिवाय काम के मैं सबको बहकाऊंगा, बहुत कम होंगे जो बचेंगे। तो वो तो उस वक्त से दुश्मन है, और जब बच्चा पैदा होता है तो शैतान उसको कचोका लगाता है। हदीस में आता है हर नौमौलूद को शैतान मस करता है जब वो पैदा होता है, جس کی وجہ سے وہ رونے لگتا ہے، سوائے حضرت مریم کے اور ان کے بیٹے کے۔ تو شیطان پوک کرتا ہے۔ آپ سوچیں کہ کیسا بچہ دنیا میں جو بےچارے اس کو پتا بھی نہیں ہے کہ میرا کوئی دشمن ہے، اس نے تو بھی کوئی جانتا ہی نہیں کسی چیز کو، یہ اتنا دشمنی رکھتا ہے، اس کو اتنا بغض ہے انسان سے کہ اس وقت بھی نہیں چھوڑتا۔ تو اس دشمن سے اللہ کی پناہ لینے کی ضرورت، ایون بچہ پیدا ہو جانا، وہ تو اس وقت بھی آیت الکرسی پڑھتے رہنا چاہیے تاکہ شیطان نہ قریب آئے، لیکن وہ بھی ایک سمجھنے وقت ہے۔ لیکن اس سے بھی پہلے جب بھی میاں بیوی آپس میں تعلق قائم کریں تب بھی دعا کرنی چاہیے، جو آپ صلی اللہ علیہ وسلم نے سکھائی ہے، بسم اللہ اللہم جنبنا الشیطان وجنب الشیطان مما رزقتنا، کہ اس وقت ہی دعا کریں۔ آپ مسنون دعاؤں میں آپ کو مل جائے گی کہ آپ اس وقت اپنی اولاد کو شیطان سے بچنے کے لیے دعا کریں، تاکہ اللہ تعالیٰ جب اولاد پیدا ہوئے اس تعلق سے تو اللہ تعالیٰ اس کو اپنی حفاظت میں لے لیں، اور ان کی یعنی فار سائٹڈنیس دیکھیں، دور اندیشی دیکھیں، کہ صرف اس طرح سے نہیں کہ اپنی بچی کے لیے دعا کر رہی ہیں، اس کی ذریت کے لیے۔ کون ہوگا جو نیو بورن کو لے تو اس کے بعد اس کی نسلوں کے لیے بھی سوچے؟ ابھی تو یہ خود بیبی ہے، اس کی نسل کا کہاں سے ہم نے سوچنا؟ شاید بچے بڑے ہو جاتے ہوں تو پھر ہم ان کی نسلوں کا سوچتے ہوں، لیکن نیو بورن پہ تو کوئی نہیں سوچتا۔ لیکن سوچیں کہ ان کی فکر کہاں تک تھی۔ یہاں سے پتا چلتا ہے کہ دعائیں کیسے کرنی چاہیے، نیک لوگوں کی دعائیں کیسی ہوتی تھی۔ اللہ اس کی ذریت کو بھی شیطان مربوط سے بچانا۔ تو اب ہم بھی، کوئی بچہ پیدا ہونا تو ہم بھی اس کے لیے ایسی دعا کر سکتے ہیں۔ آپ کسی بچے کو دیکھنے جائیں تو آپ یہ دعا کہہ سکتی ہیں، بچی کو دیکھنے جائیں تو انی اویزو ہو بھی کا ضروریات من الشیطان الرجیم، کوئی بچے کو دیکھنے جائیں تو انی اویزو ہو بھی کا ضروریات ہو من الشیطان الرجیم، ایسے آپ دعا دے سکتی ہیں۔ یہ کتنی پیاری دعا، اگر اس کی ماں کو نہیں بھی پتا تو اس کو سکھا سکتی ہیں، آپ خود دے سکتی ہیں، جہاں پہ مبارکباد دیں وہاں پہ یہ دعا دیں۔ اپنی اولاد کے لیے بھی ہم یہ دعا کریں کہ اللہ ان کو شیطان مردود سے اور ان کی نسلوں کو بچانا۔ تو نسلوں کی دعا کرنی ہے تب سے جب ابھی بچہ پیدا ہوا ہے، ٹھیک ہے؟ اچھا، جب خوشی ملتی ہے تو دعا یاد بھی رہتی ہے کہ نہیں؟ کسی کو ہاں بہت دنوں کے بعد خوشی ملی ہے، اولاد پیدا ہوئی ہے، جب ہمارے یہاں خوشیاں ہوتی ہیں، ملتی ہیں، تو کیا ہوتا ہے کہ فوراً ریئیکشن کیا ہوتا ہے؟ ناچنا، جھومنا۔ اور یہاں پہ کیا ہے؟ دعائیں ہیں۔ فرق ہے نا اصل میں، ایسے ہی تو نہیں اولادوں میں بھی فرق آ جاتا پھر؟ یہاں پہ دعائیں ہیں، وہ ناچ جھوم نہیں رہی، وہ اس پہ خوشی نہیں کر رہی کہ اچھا میری اولاد ہو گئی، نہیں، وہ پہلے سب سے دعائیں کر رہی ہیں۔ اور ہم عام طور پہ یہ سمجھتے ہیں کہ ہم ہی ہیں بس اپنے بچوں کو پروٹیکٹ کریں گے، ہم ہی ہیں جو اپنے بچوں کو، نہیں، بچوں کو اللہ کی حفاظت میں دینا ضروری ہے۔ ہم نہیں پروٹیکٹ کر سکتے، ہم بچوں کو نہیں واچ کر سکتے ہر پل، ٹھیک ہے؟ اور یہ بھی دعا کہ اللہ ہماری نسلوں تک میں سب کو ایمان پہ اٹھانا، شیطان سے حفاظت میں رکھنا۔ اور ایک اور آپ کو بات بتا دوں کہ یہ جو ہے نا، انی ہوئی زحا بھی کا ذریعہ تھا ہمیں شیطان الرجیم، جب فاطمہ رضی اللہ تعالیٰ کا نکاح آپ صلی اللہ علیہ وسلم نے کیا تھا، تو آپ صلی اللہ علیہ وسلم نے ان کو اور حضرت علی کو بلایا تھا اور ان کے پانی لیا تھا، اور پانی کے چھینٹے حضرت فاطمہ رضی اللہ تعالیٰ عنہا کے اوپر ڈالے تھے، اور یہ فرمائے تھے کلمات، انی ہوئی زحا بھی کا ذریعہ تھا ہمیں شیطان الرجیم، یعنی جو دلہن بنی تھی وہ۔ تو نیک لوگوں کے طریقے دیکھیں پھر کیسے ہوتے ہیں۔ سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک۔ تلاوت سنیے۔
قل ان کنتم تحبون اللہ فاتبعونی یحببکم اللہ ویغفر لکم ذنوبکم واللہ غفور رحیم۔ قل اطیعوا اللہ والرسول فإن تولوا فإن اللہ لا يحب الكافرین۔ ان إِنَّ اللَّهَ اصْطَفَى آدَمَ وَنُوحًا وَآلَ إِبْرَاهِيمَ وَآلَ عِمْرَانَ عَلَى الْعَالَمِينَ ذُرِّيَّةً بَعْضُهَا مِنْ بَعْضٍ وَاللَّهُ سَمِيعٌ عَلِيمٌ إِذْ قَالَتِ امْرَأَتُ عِمْرَانَ رَبِّ إِنِّي نَذَرْتُ لَكَ مَا فِي بَطْنِي مُحَرَّرًا فَتَقَبَّلْ مِنِّي إِنَّكَ أَنْتَ السَّمِيعُ الْعَلِيمُ فَلَمَّا وَضَعَتْهَا قَالَتْ رَبِّ إِنِّي وَضَعْتُهَا أُنثَى وَاللَّهُ أَعْلَمُ بِمَا وَضَعَتْ قَالَتْ رَبِّ إِنِّي وَضَعْتُهَا أُنثَى وَاللَّهُ أَعْلَمُ بِمَا وَضَعَتْ وَلَيْسَ الذَّكَرُ كَالْأُنثَى وَإِنِّي سَمَّيْتُهَا مَرْيَمَ وَإِنِّي أُعِيذُهَا بِكَ وَذُرِّيَّتَهَا مِنَ الشَّيْطَانِ الرَّجِيمِ